यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गैर आवासीय नेपाली संघको विश्व सम्मेलन काठमाडौँमा शुरू। प्रवासी नेपालीलाई मुलुकको आर्थिक सामाजिक विकासमा साझेदार हुन सरकारको आह्वान। खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक भण्डारण नगर्न नेपाल ऑयल निगमको अनुरोध। खाद्य स्वच्छतामा कड़ाई गर्दै काठमाडौँ महानगरपालिका र इरानको खार्ग टापुमा शक्तिशाली बम आक्रमण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान सिप र अनुभव मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। गैर आवासीय नेपाली संघको 12 विश्व सम्मेलनको आज काठमाडौँमा शुभारम्भ गर्दै उहाँले प्रवासी नेपालीलाई मुलुकको आर्थिक सामाजिक विकासमा साझेदार हुन आह्वान गर्नुभयो। प्रविधिको कारण विकास तीव्र रूपमा अगाडि बढ़िरहेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय तहमा शक्ति सन्तुलनमा फेरबदल आएकाले देशको भू राजनैतिक सम्बन्ध तथा सौम्य शक्ति वृद्धि गर्न संघले सेतुको काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालका सांस्कृतिक दूतका रूपमा गैर आवासीय नेपालीले पारस्परिक विश्वास अगाडि बढ़ाएर नेपाली माटोमा योगदान पुर्याउने विचार व्यक्त गर्दै उहाँले संघको संरक्षण तथा प्रवर्धनको लागि सरकारले आवश्यक ऐन परिमार्जन गर्ने जानकारी दिनुभयो। संघका कार्यकारी अध्यक्ष बद्री केसीले नेपालमा लगानी भित्राउने तर्फ आफूहरू क्रियाशील रहेको बताउँदै गैर आवासीय नेपालीको अधिकार संरक्षण गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको आज बस्ने भनेको सचिवालय बैठक पार्टी सभापति रवि लामी छानेको अस्वस्थताको कारण स्थगित भएको छ। बैठक भोलि बस्ने पार्टी प्रवक्ता मनिष झाले बताउनुभयो। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फका उम्मेद्वार सिफारिश गर्ने विषयमा मुख्य रूपमा छलफल हुनेछ। नेकपा एमालेको सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुरू भएको छ। एमाले सचिवालय बैठकले हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले समानुपातिक तर्फका सदस्यको नाम भोलिसम्ममा बुझाउन दलहरूलाई पत्रचार गरिसकेको छ। बैठकमा पार्टीको आगामी रणनीति लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। अध्यक्ष ओली पितृशोकमा हुनुहुन्छ। अध्यक्ष ओलीका पिताको 97 वर्षको उमेरमा हिजो निधन भएको थियो। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक चैत 1 गते आइतबार दिउँसो 1 बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ। नेपाल ऑयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक संचिति नगर्न आम उपभोक्तामा आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले साबिकै परिमाणमा ग्यासको आयात भइरहेको स्पष्ट पार्नुहुँदै कहीँ कतै अनियमितता भएको देखिए सूचना दिन आग्रह गर्नुभयो। उहाँले पछिल्लो समय पश्चिम एसिया मुलुकमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्न उद्योगलाई निर्देशन दिएको बताउनुभयो। यसैबीच ग्यास उद्योगले आजदेखि 7.1 किलो ग्यास भरेर सिलिण्डर बजारमा पठाएका छन्। यस्तै भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका हुन्। स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरको लागि दिनभरि पसल पसल धाउनुपर्ने अवस्था सृजना भएको छ। ग्यास विक्रेताले समेत मौजदात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूले बताएका छन्। यस्तै जिल्ला प्रशासन कार्यालय चितौनले एलपी ग्यासको बिक्री वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। बजारमा ग्यास को आपूर्ति तथा वितरणमा देखिएको समस्यालाई समाधान गर्न सरकारवालासँगको छलफलपछि प्रशासनले ग्यास वितरणलाई आवश्यकतामुखी बनाउने तथा सम्भावित अनियमितता नियन्त्रण गर्न विशेष निगरानी बढ़ाउने जनाएको हो। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ। मन्त्री परिषदले जारी गरेको पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश 2082 राजपत्रमा प्रकाशित गरिएको छ। यो आदेश मार्फत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग प्रवर्धन, रोजगारी सृजना, कृषि तथा जैविक स्रोतको उपयोग बढ़ाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ। आदेश अनुसार नेपाल ऑयल निगमले उपलब्धता अनुसार प्रति लिटर पेट्रोलमा अधिकतम 10% इथानोल मिश्रण गर्नुपर्नेछ। आवश्यकता अनुसार मन्त्री परिषदले यो अनुपात घटबढ़ गर्न सक्ने व्यवस्था पनि आदेशमा गरिएको छ। अहिले मुलुक जनताले चुनेका नयाँ प्रतिनिधिहरू मार्फत देशको बागडोर सम्हाल्ने संघारमा छ। फागुन 21 गतेको निर्वाचन मार्फत फराकिलो जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालनसँगै देशको आर्थिक सामाजिक र वातावरणको क्षेत्रको समुचित विकास गर्नुपर्ने अभिभारा पनि प्राप्त गरेको छ। संसारका हरेक देश तथा क्षेत्रले चिन्ता र चासो दिइरहेको वातावरण जलवायुको क्षेत्रमा अब बढ्ने सरकारले वातावरण क्षेत्रमा के कस्ता कार्यहरू गर्न सक्छन्? बालिका मादेनको रिपोर्ट।
फागुन 21 को चुनावी दौड़मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाई नजिकको मत केवल एउटा राजनीतिक दलको जीत मात्र नभई नेपाली जनतामा निकै समयदेखि गढ़ेको वृतृष्णा, नैराश्यतामाथि पलाएको आस्था र परिवर्तनको तीव्र चाहनाको प्रतिविम्बको रूपमा चित्रित गरिएको छ। दशकौंदेखि सीमित राजनीतिक दल सत्तासीन हुनु, उही अनुहारको बारम्बार म्युजिकल चेयरको खेलले सृजित राजनीतिक अस्थिरताले उब्जाएको नैराश्यतालाई जनताले जेएनजी आन्दोलन हुँदै निर्वाचन मार्फत परिवर्तन र आशाको रूपमा व्यक्त गरिएको विश्लेषण पनि गरिएको छ। चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रका रूपमा वातावरण क्षेत्रमा चुरे संरक्षण, फोहोर व्यवस्थापन, स्वच्छ वातावरण लगायतका 6 काम गर्ने भनी घोषणा गरेको थियो। तर चुनावी घोषणाका साथै हाल नेपालले वातावरण क्षेत्रमा चाल्नुपर्ने कदमहरू वृहत रहेका छन्। यसै सन्दर्भमा अब बने सरकारले वातावरण क्षेत्रको मुद्दालाई प्रमुख मुद्दाका रूपमा अघि बढ़ाएर काम गर्नुपर्ने सुझाव दिनुहुन्छ वातावरण अनुसन्धानकर्ता गोविन्द पोखरेल।
हरेक विषयहरू वातावरणसँग जोडिएका हुन्छन्, हेर्ने सासदेखि पिउने पानीसम्म र स्वास्थ्यसँग पनि वातावरणसँग जोडिएको हुन्छ होइन। अनि यो अन्तर्राष्ट्रिय दाती निकायहरूसँग नेपालले अब रिङ लिने होइन क्या, नदीजामुखी अनुदान र प्रविधि हस्तान्तरणमा चाहिँ अब बार्गेनिङ पावरलाई चाहिँ बढाउनुपर्छ। अब अर्को हाम्रो परियोजनाहरू चाहिँ यो गोष्ठीमा केन्द्रित हुने भन्दा पनि तल्लो तहको समुदायको चाहिँ यो उत्थान र जलवायु अनुकूलनमा खर्च हुनुपर्छ भन्ने लाग्छ मलाई। प्रदूषक स्रोतको उचित रूपमा प्रयोग गर्यो भने वायु प्रदूषण हटाउनको लागि चाहिँ हामीले रिङ लिनु पर्दैन क्या, भएकै पैसा यहाँ भएकै बजेटहरूलाई नै त्यसलाई मिटिगेसन गर्नको लागि हामीले सकिन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो कानुनहरू रियाक्टिभ कानुन होइन क्या, प्रोएक्टिभ कानुनहरूमा चाहिँ फोकस गर्नुपर्छ।
सरकारले वातावरण संरक्षण र जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राख्दै दिगो विकासको अवधारणालाई आत्मसात गरी हिमाल र वन जंगलको संरक्षण मार्फत हरित अर्थतन्त्रको विकासमा जोड़ दिनुपर्नेछ, जसका लागि देशको क्षमता र आवश्यकताहरूको पहिचान गरी नेपालले आफ्नो कूटनीतिक क्षमतालाई बलियो बनाउन आवश्यक रहेको पनि अनुसन्धानकर्ता पोखरेलको भनाइ छ।
एउटा राम्रो पक्ष अर्को चाहिँ अलिक सरकारले के गर्न सक्छ भन्दाखेरि चाहिँ यो जलवायु कूटनीतिलाई चाहिँ अलिकति पकड बनाउन सक्ने पर्याप्त आधारहरू छन् यसमा। नेपालले चाहिँ अरूले दिएको एजेन्डामा चाहिँ नेपाल जलवायु परिवर्तनका विषयमा जाने होइन कि, नेपालले चाहिँ आफ्नै देशको आवश्यकता क्लिन एनर्जीमा अहिले जस्तै जान सक्ने कुराहरू भए, ऊर्जामा रूपान्तरण गर्न सक्ने विषयहरू, अनि दिगो वन व्यवस्थापनका कुराहरूमा चाहिँ दाती निकायलाई चाहिँ नेपालमा चाहिँ लगानी गरौँ गरौँ खालको जस्तो वातावरण चाहिँ बनाउन सक्नुपर्छ। यसको लागि चाहिँ क्लाइमेट डिप्लोमेसीमा जानुपर्छ भन्ने हो।
वातावरणीय समस्या र यसको समाधान मात्र नभई यसले सृजना हुने अवसरहरूको पनि नेपाल जस्तो जलवायुको हिसाबले संवेदनशील मुलुकले अपनाउनुपर्ने कार्यशैली र कूटनीतिक क्षमतालाई सुदृढ गर्नुपर्नेछ। नेपाली जनताले नयाँ नेतृत्वमाथि देखाएको भरोसाको कसीमा उत्कृष्ट साबित हुन अबको सरकारले आर्थिक सामाजिक रूपान्तरणका साथै वातावरणीय क्षेत्रको चुनौती र अवसरलाई पहिचान गरी यसको कुशल प्रयोग गर्नु जरूरी देखिन्छ।
रिपोर्टपछि बाँकी समाचार। नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत कटौती गरेको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी गोठाटार र 32 पुतली फिडर अन्तर्गतका विभिन्न स्थानमा बिजुली कटौती गरिएको जनाएको हो। प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सिकोला टाउन, प्लानिङ लगायतका क्षेत्रमा वितरित 11 केबी लाइन मरमत गर्न लागि छ। जीर्ण अवस्थामा रहेका पुलको मरमत तथा नयाँ जडान कार्यको लागि बिहान 11 बजेदेखि दिउँसो 31 बजेसम्म पेप्सिकोला टाउन प्लानिङ क्षेत्रमा बिजुली कटौती गरिएको छ। यस्तै मध्य बानेश्वर पुरानो बानेश्वर 32 पुतली क्षेत्रमा भने दिउँसो 2 बजेदेखि 4 बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ। तोकिएको कार्य समय अगावै सकिएमा बिजुली नियमित रूपमा सञ्चालन हुने पनि प्राधिकरणले जनाएको छ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कड़ाई गर्न थालेको छ। महानगरले उपभोक्तालाई खाद्य स्वच्छता कायम गराउन, खाद्य व्यवसायलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढ़ाउन थालिसकेको महानगरका खाद्य प्राविधिक भारती अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार अनुगमनका क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालयका क्यान्टिन र अस्पतालका क्यान्टिनहरूमा अनुगमन गरिरहेको छ। मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहेको छ। ब्यास नगरपालिका चार र पाँच मादी नदीमाथि निर्माण भइरहेको पुलमा 70% प्रगति भएको मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डले जनाएको छ। उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णु प्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो। हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकोमा गत भदौ 21 गते ठेक्काको म्याद सकिएपछि आगामी असार 19 गतेसम्म म्याद थप भएको छ। पाण्डेका अनुसार पुल निर्माणको लागि विक्रमसम्म 2079 साउन 26 गते अनकट जेड आईसीटी जेबीसँग सम्झौता गरिएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा शक्तिशाली बम आक्रमण गरिएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले अमेरिकी सेन्ट्रल कमाण्डले मध्य पूर्वको इतिहासकै सबैभन्दा शक्तिशाली बम आक्रमण मध्ये एक सञ्चालन गरेको बताउनु भएको हो। उहाँका अनुसार उक्त आक्रमणमा इरानको मुकुटको रत्न मानिने खार्ग टापु स्थित सबै सैन्य लक्ष्यहरू पूर्ण रूपमा ध्वस्त भएको दावी गर्नुभएको छ। ट्रम्पले टापुमा रहेको तेल पूर्वाधारलाई भने नष्ट नगर्ने निर्णय आफूले गरेको उल्लेख गर्नु भएको छ। इरान वा अरू कसैले हर्मुज जल डमरू मार्ग हुँदै जहाजहरूको स्वतन्त्र र सुरक्षित आवागमनमा अवरोध पुर्याएमा यो निर्णय पुनर्विचार गर्ने चेतावनी पनि उहाँले दिनुभएको छ। राष्ट्रपति ट्रम्पले इरानलाई हतियार त्यागेर बाँकी रहेको आफ्नो देश जोगाउन आग्रह समेत गर्नुभएको छ। संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका लागि तत्काल सहायता उपलब्ध गराउन तथा मानवीय राहत सामग्री सुरक्षित रूपमा पार गर्न अनुमति दिन अपील गरेका छन्। अचानक गरिएको लेबनान भ्रमणका क्रममा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले दक्षिण लेबनानमा भएका इजरायली आक्रमणका पीड़ितका लागि 30,83,00,000 अमेरिकी डलर बराबरको 3 महिनाको आपतकालीन सहायता अपील घोषणा गर्नुभएको छ। उहाँका अनुसार उक्त सहायता कार्यक्रमबाट झण्डै 10,00,000 मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ। यसमा प्रभावित कमजोर लेबनानी नागरिक, विस्थापित सिरियाली, लेबनानका प्यालेस्टाइनी शरणार्थी, सिरियाबाट आएका प्यालेस्टाइनी शरणार्थी तथा आप्रवासी समावेश छन्। महासचिव गुटरेसले क्षेत्रीय द्वन्द्वको कारण सर्वसाधारणले भोगिरहेको पीड़ा अन्त्य गर्न दुवै पक्षलाई तुरन्त युद्ध विराम गर्न पनि आग्रह गर्नु भएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एक पटक। गैर आवासीय नेपाली संघको विश्व सम्मेलन काठमाडौँमा शुरू। प्रवासी नेपालीलाई मुलुकको आर्थिक सामाजिक विकासमा साझेदार हुन सरकारको आह्वान। खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक भण्डारण नगर्न नेपाल ऑयल निगमको अनुरोध। खाद्य स्वच्छतामा कड़ाई गर्दै काठमाडौँ महानगरपालिका र इरानको खार्ग टापुमा शक्तिशाली बम आक्रमण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।